ये जिस हालत में इन खबरें आसमान तले के ऊपर धूप पड़ती है और एक अजीब वीरानी का समा जो है वो वहां पर रहता है और दिल खून के आंसू होता है। इसके अलावा सिर्फ इन्हीं के अंदर बात नहीं है बल्कि इब्ने जुबैर ने जो सातवीं सदी हिजरी के अंदर लिखा गया सफरनामा उसमें बहुत सारे गुंबदों का भी तस्करा किया है और इब्ने जुबैर ने अपने सफरनामे में बैतुल एहजान का तस्करा किया और कहा कि छोटा सा घर शहजादी का जन्नतुल बकी के अंदर ही था और कहा है कि उसके आसार हजरत इब्राहिम फरजंद रसूल की कब्र के कहीं आस पास थे जहां की शहजादी रहा करती थी। तो मैंने जैसे कि पहले कहा कि इब्ने जुबैर का सफरनामा जो था सातवीं सदी हिजरी में और 150 साल बाद इब्ने बतूता ने अपने सफरनामे के अंदर भी तमाम उन पर बनी हुई इमारतों का जो है वो तस्करा किया। हजरत इब्राहिम की कब्र के पास ही ये वाला घर था और उसने कहा है कि इसके अतराफ में वो तमाम इमारतें गुंबद जन्नतुल बकी के ऊपर बने हुए और बाकायदा वहां पर जो है अफराद भी मुकर्रर किए गए थे जो पहरेदारी वगैरह के लिए। तो बहरहाल इन तमाम कुबूर के ऊपर गुंबदों का और कुंभों का तस्करा और बाकायदा हजरत इब्राहिम फरजंद पैगंबर की जो कब्र थी उसके अतराफ की जो स्ट्रक्चर थे उसमें एक दरवाजा सा भी आगे जो है लगा हुआ था जिससे अंदाजा होता है कि बाद में घर से चीजें ढाई गई हैं लेकिन उसके बावजूद भी कुछ उनके स्ट्रक्चर जो बाद में भी रहे उसके बाद रफ्ता रफ्ता भी ढाई गई है बहुत सारी चीजें। और उसके बाद इब्ने जुबैर ने अपने सफरनामे में हजरत उस्मान की कब्र के ऊपर भी एक सफेद गुंबद का तस्करा किया। तो सिर्फ यही नहीं है बल्कि आम मुसलमानों का भी मसला है कि उनके तमाम मुसलमानों के लिए जो मुख्तलिफ काबिल एहतराम सहाबा कराम यहाँ पर मदफून हैं उनके कबूर के ऊपर भी इस तरह से गुंबद और कुब्बे वगैरह बने हुए हैं। लेकिन जैसे ही 19वीं सदी का आगाज हुआ वहां भी मसलक के पैरोकारों ने इन मजारात को जो है वो मुनदिम कर दिया और उनके निशानात मिटाने शुरू कर दिए और ये सिलसिला आज तक जारी और सारी। अच्छा अगर हम ये बात फर्ज कर लेते हैं एक लम्हे के लिए दलाइल तो अभी आगे चलकर आप लोगों की खिदमत में पेश होंगे कि अगर ये सब चीजें हराम थी कब्रों के ऊपर गुंबद रखना। देखिए आज जब हम कब्रों को जो एहदाम जन्नतुल बकी है जो दलाइल वो लोग जिक्र करते हैं और हमारी जिम्मेदारी सिलसिले में क्या ये जिक्र करना है वरना सारे चीजें जो है मतलब कब्रों पर जाना तवस्सुल करना उनकी तरफ रुक करके दुआ मांगना और उनको चूमना कब्र के ऊपर सर रखना और तौबा कब्रिस्तान जाना बहुत सारे अलग अलग चीजें की जिस पर अलग अलग दर्द जो है वो हो सकते हैं। लेकिन ये कि आज क्योंकि सिर्फ हम एक ही बात की हत्या करेंगे इन्हेदाम और उन कब्रों के ऊपर जो मौजूद गुंबद थे उनको जो गिराए गए थे उस पर हमारा फोकस हो। हम ये कह रहे हैं कि अगर हम आपकी बात ये मान लें कि ये तमाम निशानात मिटा देने चाहिए और कोई ऐसी चीज यहाँ पर बाकी नहीं रहनी चाहिए इमारतों की शक्ल में जिस तरह से आपने रफ्ता रफ्ता भी इन तमाम चीजों को खत्म किया तो फिर क्या वजह है कि मक्के के अंदर एक बाकायदा एक इस्लामिक म्यूजियम बनाया गया। यानी वहां से तो आप सारी चीजें खत्म कर रहे हैं मक्के के अंदर बाकायदा एक इस्लामिक म्यूजियम और उसके अंदर वो तमाम चीजें जो मसल मुकाम इब्राहिम बाद में वो तब्दील कर देते पीछा पिछले वाला मुकाम इब्राहिम यहाँ पर लोग रेगुलर विजिट के लिए भी आते हैं जो आते हैं वो यहाँ पर खड़े होकर दुआ भी मांग सकते हैं। तो क्या वजह है कि वहां तो आप ना इसको हाथ लगाने देते हैं ना चूमने देते हैं तो वही चीज यहाँ पर भी आकर कर सकते हैं तो इसको आपने किस दलील से प्रिजर्व किया हुआ। और सिर्फ यही नहीं बल्कि खाने काबा के जो पुराने दरवाजे थे वो भी उस म्यूजियम के अंदर रखे हुए हैं यहाँ भी लोग आ सकते हैं यहाँ पे भी खड़े होकर दुआएं मांग सकते हैं इनके वसीले से या इनके तबरुक हासिल करके इनसे। इसी तरीके से जो खाने काबा के जो और दरवाजे वगैरह हैं वो भी यहाँ पर रखे हुए हैं खाने काबा के दरवाजे की चाबी वो इस म्यूजियम के अंदर है कि ये किस दलील से आपने यहाँ पर प्रिजर्व कर रखे हैं जब हर चीज और हर 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 आधार को आपने मिटाने का तहिया किया हो तो ये किस दलील से यहाँ पर है। इसी तरह से जो जमजम का कुआं है उसके अंदर जो एक स्ट्रक्चर था जिससे वो डोल वगैरह खेत से पानी निकाला जाता था वो भी इस म्यूजियम के अंदर। तो बहरहाल ये तमाम चीजें फिर किस दलील से। देखिए वहाबियत का हमेशा से एक तरीकेकार है उलमा फरमाते हैं उनका तरीकेकार है इतना झूठ बोलो इतना झूठ बोलो इतना झूठ बोलो और किसी की ना सुनो बस कहते चले जाओ। वहां हमको नजर भी आता है बकरी में जो अपराध खड़े हैं आप कुछ भी कहते रहे वो ये कहता रहेगा शिर्क है बिदत है और एक टेप रिकॉर्डर की तरह से वो चीज चलती रहेगी वो किसी का ना आर्गूमेंट कोई सुनते हैं ना उसकी कोई बात सुनते हैं ना किसी की कोई दलील सुनते हैं बस जब शिर्क 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 حرام حرام حرام. تو بہرحال جب دیکھیں یہ بھی طریقہ کار ہے باقاعدہ ایک طریقہ کار ہے کہ جب تک یہ مسلسل اگر ایک بات کہی جاتی 50 سال 100 سال مسلسل ایک بات کہی جائے تو آخر لوگوں کے دماغ میں بات آنے لگتی کہیں واقعی شرک تو نہیں, کہیں واقعی کفر تو نہیں ہو رہا. یہی وجہ ہے کہ کتنے اتنا طویل پروپیگنڈا اگر کیا جائے تو لوگ متاثر ہونے لگتے. آپ نے دیکھا کہ بہت ساری باتیں القاعدہ اور فلاں یہ اپنی جگہ جو لوگ اس قسم کی جو باتیں کرتے ہیں, لیکن انہوں نے خود سے وہ چیزیں کھڑی کی, اس کا ایک حبا بنایا, ان کو خبروں کے ذریعے زندہ رکھا. تو بہت سی چیزیں پروپیگنڈے کے ذریعے طویل پروپیگنڈا اس سے لوگ متاثر ہوتے ہیں. خود ہمارے نوجوان متاثر ہونے لگے, یہاں تک کہ اس موضوع پہ بات کرنے کی اب ضرورت پیش آنے لگی, ان باتوں کو دلائل سے پیش کیا جائے. خود ایک دفعہ زیارت میں بہت ہی مذہبی نوجوان میرے ساتھ کربلا کے سفر, پورے رستے ان سے یہی بات چیت ہوتی رہی اور وہ اس بات کے قائل نہیں تھے کہ قبروں پر جا کر دعا کیوں مانگو, امام حسین کے قبر پر جا کر بھی دعا نہیں مانگنی چاہیے بلکہ اللہ سے مانگنا چاہیے, وسیلے وغیرہ کے بھی قائل نہیں. تو آج کل کے یہ مخصوص پروپیگنڈا کہ بات کہتے جاؤ شرک 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 حرام 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 کے حد تک کے لوگوں کے دماغ میں یہ آنے لگے کہیں واقعی تو نہیں ہے ایسا, تو یہ افکار اب آ رہے ہیں. تو اب آپ کو چاہیے کہ آپ بھی دلائل سے لیس ہو جائیں اور لوگوں کو قائل کریں, جیسے میں نے ابھی کہا کہ اجر رسالت کی یہی ادائیگی. اچھا, ان لوگوں نے کوئی دلائل کو دیکھ کر کوئی نظریہ نہیں بنایا بلکہ خود سے ایک انحرافی نظریہ ایجاد کیا ہے اور اس کے بعد دلائل کے سلسلے میں جال سازی کرنے شروع کی. اچھا, رسول کی بعثت سے بہت پہلے بلکہ پیدائش رسول سے پہلے دنیا کے مختلف حصوں میں انبیاء ماسلف کے مزارات تھے, ان کے قبور تھی. پیغمبر تو آخری نبی ہیں نا, اس سے پہلے پیغمبر سے کتنے انبیاء گزر چکے ہیں. نہ صرف یہ کہ ہمیشہ سے ان کے قبروں پر صاحبان موجود ہیں, ان کے قبروں پر عمارتیں بنی ہوئی ہیں بلکہ ان کے قبروں پر گنبد بھی بنے ہوئے ہیں. مثلاً شوش یا سوس بھی اس کو کہا جاتا ہے, شوش دانیال, یہ حضرت دانیال جو پیغمبر خدا ہیں کی قبر. یہ بہت گونج رہی ہے, آواز اس کو تھوڑا کم کریں. جو حضرت دانیال کی قبر ہے وہ یہاں پر ہے خوزستان جو ہے ایران کا, وہاں پر جو ہے گنبد اور پوری عمارت اس کے اوپر بنی ہوئی ہے اور باقاعدہ اس کے اوپر چھت بھی ہے, سائبان بھی ہے, گنبد بھی بنا ہوا ہے, قبہ بھی بنا ہوا ہے اور یہ ہمیشہ سے چلی آ رہی ہیں قبریں. اسی طریقے سے عراق میں حضرت صالح اور حضرت ہود کے مزارات ہیں, وہاں پر عراق میں ان کے اوپر بھی اگر آپ دیکھیں یہ حضرت صالح اور حضرت ہود کی قبریں جو پیغمبر خدا تھے, اس کے اوپر چھت بھی ہے, سائبان بھی ہے, یہ تمام چیزیں. اس کے علاوہ حضرت یونس کے بھی وہاں پر مزار آج کی جو ہے مرضی خلائق ہیں. اس کے علاوہ اگر اسرائیل میں ہم دیکھیں تو حضرت ابراہیم کی جو قبر ہے, حضرت ابراہیم اس کے اوپر پوری ایک عمارت بنی ہوئی ہے, اس کے اوپر پورا ایک گنبد جو ہے وہ بنا ہوا ہے اور یہ ہمیشہ سے چلی آ رہی ہیں اس کی تمام چیزیں. اس کے علاوہ خود اسرائیل میں حضرت اسحاق کی قبر بھی جو مقبوضہ اردن کا علاقہ ہے, اس کے علاوہ یہ حضرت اسحاق کی قبر ہے. اس کے علاوہ یہ جو قبر ہے یہ حضرت یعقوب علیہ السلام کی قبر اور حضرت یعقوب کے ساتھ ہی یہ حضرت یوسف علیہ السلام کی بھی قبر. تو ان کے جو اجساد مطہرہ حضرت موسیٰ نے مصر سے ان کے جسموں کو بیت المقدس منتقل کیا اور آج بھی ان کی قبریں مقبوضہ اردن کے علاقے کے اندر موجود. ان سب پر عمارتیں ہیں, ان سب پر گنبد. اور مکے میں حضرت اسماعیل اور حضرت حاجرہ کی اور حضرت اسماعیل کی بیٹیوں کی قبریں ہجر اسماعیل کے اندر, جو گول دیوار آپ کو نظر آ رہی ہے, اس گول دیوار میں حضرت اسماعیل کی قبر ہے, حضرت حاجرہ کی قبر ہے اور اس کے علاوہ حضرت اسماعیل کی بیٹیوں کی قبریں اس کے نیچے خانہ کعبہ کے صحن میں. اگر یہ سب حرام تھا اور ان کے پاس کھڑے ہو کر جو ہے وہ نماز پڑھنی جائز نہ تھی تو پھر کیا وجہ ہے کہ ان کی قبروں کا طواف بھی کیا جاتا ہے, یعنی وہ خود ہجر اسماعیل طواف کے اندر شامل تھے اور جو حتیم کا علاقہ ہے جو قبر سے بالکل سمجھے متصل علاقہ وہیں پر کھڑے ہو کر نمازیں پڑھتے ہیں لوگ اور بہت اتنا کمپٹیشن ہوتا ہے کہ بعض اوقات یہیں پر ہی مذاب رحمت ہے کہ لوگ اس میں داخل ہوتے ہیں تو اس کو بند کر دیتے ہیں ورنہ لوگ ثواب کو حاصل کرنے کچل کے مر جاتے ہیں. تو پھر کیا وجہ ہے, کس دلیل کے ساتھ جب قبروں کے پاس کھڑے ہو کر نماز نہیں پڑھ سکتے تو ہجر اسماعیل کے پاس کھڑے ہو کر نماز کو پڑھنا کیوں حرام نہیں؟ اور اگر مساجد اور اس کے اندر قبریں جو ہیں وہ جائز نہیں ہیں تو یہ خانہ کعبہ کا پورا مسجد الحرام کا پورا صحن جس کے اندر کہا جاتا ہے کہ کچھ روایتوں میں 70 اور بہت سے میں تو کئی 100 انبیاء کے قبور تک کا تذکرہ ہے اس کے لیے صحن کعبہ جو مسجد الحرام کا صحن ہے خانہ کعبہ سے متصل. تو پھر یہاں پر تمام مسلمان کھڑے ہو کر کیوں نمازیں پڑھتے ہیں؟ تو بہرحال تو پیغمبر اسلام کا آپ نے دیکھا کہ پیغمبر سے پہلے ہی تمام انبیاء موجود تھے, ان کی قبروں پر ہمیشہ سے قبے اور گنبد یہ چلے آ رہے ہیں, لیکن پیغمبر نے کبھی ان پر بنی ہوئی عمارتوں کو مسمار نہیں کروایا, کوئی حکم انہوں نے نہیں دیا, نہ اپنے کسی اصحاب کے ذریعے حکم دیا, نہ وہاں پہ جو ان علاقوں کے اندر افراد رہتے تھے ان کو حکم دیا کہ جاؤ اور جا کر انبیاء کے قبور پر جتنی بھی عمارتیں اور جو گنبد اور قبے بنے ہوئے ان سب کو جا کر مسمار کر دو. یعنی کم سے کم کچھ حدیثیں تو ایسی ہوتی ہیں جس میں پیغمبر اسلامی حکم دیتے کہ کم سے کم انبیاء کے قبور پہ تو یہ شرک اور بدعت نہیں ہونی چاہیے, لیکن ایسا کچھ نہیں تھا. اور کم سے کم یہی پیغمبر کہتے تھے چلیں اگر آپ کہیں دوسرے علاقوں کے اندر پیغمبر نے حکم نہیں دیا تو یہیں پر ہجر اسماعیل کے پاس ممانعت ہونی چاہیے تھی, یہاں پر کھڑے ہو کر کوئی شخص نماز نہ پڑھے, یہاں پر قبریں بنی ہوئی ہیں حضرت اسماعیل حاجرہ کی, ان قبروں کے پاس کھڑے ہو کر نماز جائز نہیں, کوئی حدیث آپ دکھا دیجیے. تو یہ پیغمبر یہ کر سکتے تھے کہ ان کی اجسام جو ہیں کسی جگہ منتقل کروا دیتے, جیسے کہ حضرت موسیٰ نے اتنے سارے انبیاء کے اجسام جو ہیں مصر سے جو ہے وہ بیت المقدس اور مقبوضہ اردن کے علاقے میں منتقل کروائے کہ بھائی یہاں پر نمازیں پڑھی جاتی ہیں, ان کی قبروں کے پاس کھڑے ہو کے نمازیں جائز نہیں, تو لہٰذا ان کے جسموں کو یہاں سے کسی اور جگہ منتقل کیا جائے. پیغمبر یہ کر سکتے تھے, نہیں کیا. اور صرف بات صرف نہیں تک نہیں رہی, حضرت ایوب جو پیغمبر خدا ان کی قبر جو ہے بصرہ میں, یہ آپ کو بڑی سعادت حاصل ہو رہی ہے کہ آپ جو ہے اپنے تمام انبیاء کے قبر حضرت ایوب کی بصرہ میں جو ہے قبر ہے, حضرت داؤد علیہ السلام کی ان کی جو اسرائیل میں قبر ہے, ان سب کے اوپر بھی آپ دیکھیں کہ عمارتیں اور گنبد بنے ہوئے ہیں. حضرت یوشع باقاعدہ جو حضرت آدم کے بعد جو پیغمبر خدا تھے اردن میں, ان کی قبر ہے. اور زمانے میں لگتا ہے کہ لوگوں کے جسم بہت لمبے لمبے ہوا کرتے تھے تو ان کی قبریں بھی جو ہیں وہ کافی طویل اور لمبی, اردن کے علاقے میں حضرت یوشع کی قبر ہے, اس کے اوپر بھی آپ دیکھیں کہ پوری ایک عمارت جو ہے وہ بنی ہوئی ہے. اور کسی بھی صحابی نے, کسی بھی ائمہ اثار میں سے کسی نے, اہل بیت میں سے کسی نے, پیغمبر کے اصحاب باصفا میں سے, اس کے بعد حکومت اسلامی جو ہے وہ کہاں کہاں تک مسلمانوں کی حکومت رہی ہے, لیکن بعد میں کسی نے بھی آ کر انبیاء کے ان مقبروں کے اوپر جو عمارتوں کو نہیں توڑوایا, کسی جگہ نہیں ملتا. یہ حضرت ہارون کی جو قبر ہے اس کے اوپر بھی دیکھیں قبہ اور جو ہے عمارت جو ہے وہ بنی ہوئی ہے. اس کے علاوہ اگر ہم شام میں دیکھیں تو حضرت حابیل کی قبر ہے, ان کی بھی دیکھیں کتنی طویل ان کی قبر ہے حضرت حابیل. حضرت آدم جو پہلے دنیا میں سمجھے انسان تھے ان کی اولاد کی قبریں, اس کے اوپر بھی پوری عمارت اور قبہ اور سب کچھ جو ہے وہ بنا ہوا ہے. اس کے علاوہ حضرت موسیٰ کی قبر ہے, حضرت موسیٰ یہ بھی اسرائیل میں ہے. اور حضرت شعیب علیہ السلام کی قبر اردن کے اندر ہے, اس کے اوپر بھی پوری عمارت وغیرہ بنی ہوئی ہے. شام میں حضرت زکریا کی قبر ہے, اس کے اوپر بھی پورے گنبد قبے اور عمارتیں جو بنی ہوئی ہیں. پھر شامی میں صحابہ میں سے حضرت بلال حبشی کی قبر ہے, وہ بھی پختہ جو ہے قبر اس طرح سے بنی ہوئی ہے, اوپر جو ہے بلڈنگ اور عمارت جو ہے وہ بھی موجود ہے اس کی. یعنی نہ صرف یہ کہ پیغمبر نے اور دیگر آنے والے اصحاب نے نہ صرف یہ کہ ان کو قبروں کو منہدم نہیں کروایا, بلکہ معاملہ برعکس ہوا, بلکہ ان کی تعمیر اور حفاظت کا کام جاری رہا. اور اس لیے کہ ان آثار سے دیکھیں دین کی حفاظت ہوتی ہے. دیکھیے کہا جاتا ہے, علماء بیان کرتے ہیں کہ جو سن عیسوی ہے یہ حضرت عیسیٰ کی پیدائش سے شروع ہوا, آج 2012 چل رہا ہے. حضرت عیسیٰ, حضرت مریم, انجیل, حوارین عیسیٰ, بہت سارے محققین کے نزدیک ان کا وجود آج, یعنی غیر مسلموں کی بات کر رہا ہوں, ان کا وجود ایک افسانوی تاریخ بن چکا ہے. کیونکہ نہ ان لوگوں کی ان لوگوں نے نہ جائے ولادت کو محفوظ رکھا ہے. حضرت عیسیٰ کہاں رہتے تھے ان کے گھر کا کچھ نہیں پتا, حضرت مریم کہاں رہا کرتی تھیں ان کے گھر کا کچھ نہیں پتا, بیت المقدس کے علاوہ کون سی جگہ ایسی تھی کہ جہاں پر وہ عبادت کیا کرتی تھی, کوئی آثار ان لوگوں نے محفوظ نہ رکھے. اکثر محققین تو اب حضرت عیسیٰ کے सूली दिए जाने के वाक़े को भी एक अदबी और लिटरेचर का हिस्सा समझते, जैसा कोई वाक़े हुआ ही नहीं। अगर ये निशानियां मौजूद होती, देखिए तमाम आसार उन लोगों ने भी मिटाए और आज उनके पैरोकार भी इसी पॉलिसी के ऊपर अमल पैरा। देखिए अगर ये निशानियां मौजूद हो ना, तो आने वाली नस्लें जो है उन अफराद से वाबस्ता रहती। ये हकानियत का सबूत होती है कि अफराद मौजूद थे, एग्जिस्ट करते थे, ताकि लोग बाद में आने वाली नस्लें, आइंदा आने वाले अदवार और सदियों में उनकी उसमें शक की हालत में ना गिरफ्तार हो, जैसे आज लोग शक की हालत में गिरफ्तार हो गए। हजरत ईसा थे भी या नहीं, मुसलमानों की बात नहीं कर रहा, उनके मुहाफ़िज़ीन की बात कर रहा हूँ। हजरत मरियम थी भी या नहीं, सूली देने का कोई वाकया अदबी है, कुछ तारीख का हिस्सा भी है या नहीं। तो बहरहाल ये तमाम चीजें ऐसी हैं, यही वजह है कि आज हमने वाकई करबला को तमाम मजालिस और मातम के जरिए जो जिंदा रखा हुआ, इसकी भी वजह ये, जब हर जगह पर बातिल ने रोकने की कोशिश की। वरना आप खुद सोचिए कि रेगिस्तान या जंगल और बयाबान में जो वाकई करबला पेश आया था, कब का एक तारीखी अफसाना करार दे दिया जाता अगर हम उसको मजालिस और मातम के जरिए बरकरार ना रखते, कब का वो कह के खत्म कर देते। लेकिन हमने इस तरीकों से बाकी रखा। रसूल से मंसूब जो चीजें 1400 साल से पैगंबर की हकानियत का सबूत है। देखिए हजरत ईसा कितनी बड़ी ईसाई दुनिया है, लेकिन उन्होंने कोई चीज प्रिजर्व नहीं की, लेकिन वो के बातिल अकीदे के ऊपर थे, वो चीजें मिटाते चले गए, बाकी का अफसानवी चीज समझी जाने लगी। लेकिन 1400 साल गुजर गए, पैगंबर का हमें पता है कहाँ पैदा हुए, पैगंबर का हमें पता है कौन सी गार में, मतलब गार एरा में कहाँ इबादत करते थे, गारे सौर के अंदर जो क्या वाकया पेश आया था, पैगंबर कहाँ पर नमाज पढ़ते थे, ये तमाम जगह मौजूद है। कहाँ सुपुर्द खाक हुए, उनके खानदान और घर वालों की कबूर जो है कहाँ कहाँ है। लेकिन अब खास वक्त के गुजरने के साथ साथ उन चीजों को मिटाया जा रहा है, ताकि आने वाली सदियों के अंदर इनके आसार बिल्कुल महा हो जाए। हजारों साल देखिए इस तरह से गुजरते भी अगर चले जाएं और चीजें महफूज रहे उनकी, तो उनके आसार से भी लोगों की हकानियत का जो है पता चलता है। लेकिन बातिल अपनी उसी लॉन्ग टर्म प्लानिंग का हिस्सा करार देता है हमेशा से कि इन आसार को मिटा दिया जाए। यहूद और नसारा ने भी देखिए खास साजिश के तहत इन आसार को महफूज नहीं किया, और आज भी उनके वही जरखरीज इसी पॉलिसी पर अमल पैरा है और मुसलसल आसार को खत्म करते चले जा रहे हैं। वरना देखिए जो औलिया हैं और सालेहीन की कुबूर दुनिया में हर जगह, ईरान में भी हैं, इराक में हैं, शाम में हैं, मिस्र में हैं, मराकश में हैं, यूनस में हैं, पाकिस्तान में हैं, इंडिया में, हर हर जगह पर कुबूर के ऊपर इमारतें भी बनी हुई हैं, गुंबद भी बने हुए हैं, कुब्बे भी बने हुए हैं। अच्छा अगर आप मान भी लें कि सब चीजें हराम थी, तो फिर आप बताइए कि कब्र रसूल के ऊपर ये गुंबद खजरा ये क्यों अभी तक आपने बाकी रखा हुआ था। अगर आप कहें कि हमें लोगों का डर है कि अगर हम इस कुब्बे को भी अगर ढाएंगे तो लोग हमारे खिलाफ बहुत ज्यादा हो जाएंगे, तो हम फिर ये आपसे पूछेंगे कि आपने तकैये का नजरिए कब से अख्तियार कर लिया। आपके मजहब में तो तकैया करना हराम है, लोगों को खौफ की वजह से बहुत सी चीजें इस तरह की बर्दाश्त करना। और अगर ये तकैया आपके यहाँ जायज था, तो ये तकैया आपने बकी की कब्रें गिराने में क्यों नहीं इस्तेमाल किया। तो देखिए अगर ये जो कहा जाता है ना कि 5-7 मिनट के बाद गुफ्तगू करने के बाद फिर आपको थोड़ा वक्फा दे देंगे, कि जो अगर आप ये कहें कि भाई कब्रों के ऊपर ऊपर इमारत नहीं होनी चाहिए, खुला होना चाहिए, तो रसूल अल्लाह को उनके हुजरे में क्यों दफन किया गया? क्या रसूल अल्लाह जिस कमरे में अपने हुजरे में दफन हुए थे उसकी छतरी थी, उसकी छत भी थी? तो पैगंबर इस्लाम जिसके अंदर मदफून है, इसकी छत भी थी, इसकी दीवारें भी थी, इसके ऊपर इमारत भी बनी हुई, पैगंबर उसी इमारत के नीचे दफन। और तो उसी हुजरे में वफात के बाद पैगंबर इस्लाम की बिल्कुल कब्र के साथ हजरत आयशा ने 50 साल गुजारे, 50 साल। अगर उस कब्र के साथ खड़े होकर नमाज पढ़ना किसी भी कब्र के साथ ममनू है, तो हजरत आयशा की नमाजों का क्या हुक्म? आप बताइए, हजरत आयशा जिस हुजरे के अंदर मौजूद थी वहीं पर पैगंबर इस्लाम की कब्र, और हुजरे उस जमाने में छोटे छोटे होते थे, कब्र के बिल्कुल करीब बैठकर नमाजें पढ़ती होंगी, तो फिर वो नमाजें किस तरीके से पढ़ती थी? अगर नमाजें कब्र के पास खड़े होकर पढ़ना जाए, जाहिर कब्र को क़िबला तो कोई भी नहीं बनाता है ना, हाँ उसके साथ खड़े हो जाते, उसमें तो कोई हराम की बात नहीं। तो देखिए दफन के बाद भी किसी ने भी पैगंबर इस्लाम की कब्र पर मौजूद ना तो छत को तोड़वाया, ना इमारत को तोड़वाया, और پیغمبر اسلام کے جو روضہ ہے گنبد خضرا جس کے عین نیچے قبر رسول, اس کے اوپر ایک وینٹیلیٹر دیا, ایک روشن دان. اچھا یہ گنبد خضرا تو بعد میں بنایا گیا, لیکن پیغمبر اسلام کی اپنی جو قبر مبارک جہاں پر تھی اس کی جو چھت ہے, ایک دفعہ بہت مشہور واقعہ اور بالکل متفق علیہ واقعہ, تمام علماء اہل سنت نے اس واقعے کو اپنی کتاب میں لکھا ہے کہ باقاعدہ جب جس وقت مدینے میں خشک سالی کا دور آیا تھا, بارشیں بالکل نہیں ہو رہی, تو حضرت عائشہ روضہ رسول نے ایک ترکیب لوگوں کو بتائی تھی کہ آپ یہ کریں کہ اوپر ایک سوراخ کروائیں چھت میں, اور یا جو اوپر کا کوئی وینٹیلیٹر ہوگا اس کو وہاں سے ہٹائیں تاکہ براہ راست سورج کی کرنیں قبر رسول کے اوپر پڑیں. لوگوں نے جب ایسا کیا اور سورج کی کرنیں قبر رسول پر پڑی تو اسی وقت گھٹا ٹوپ بادل آئے اور اسی وقت موسلادھار بارش جو ہے وہ شروع ہو گئی مدینے, اور پورا مدینہ جلتا ہو گیا. اگر قبر رسول کے اوپر کوئی عمارت جائز نہیں تھی تو پھر اس کو بھی آپ ہٹاتے, یا صحابہ میں سے ہٹاتے کہ بھائی سورج کی براہ راست نیچے قبر ہونی چاہیے اور آسمان تلے ہونی چاہیے, اس پر کوئی عمارت نہیں ہونی چاہیے, صحابہ میں سے کسی نے کیوں نہیں توڑوائی, بلکہ اسی چھت کے نیچے حضرت ابوبکر اور حضرت عمر کی وصیت تھی کہ ہمیں دفن کیا جائے رسول اللہ کے ساتھ. اور صرف یہی نہیں بلکہ ہر زمانے میں پیغمبر اسلام کے روضے کی تعمیراتی سرگرمیاں بھی جاری رہی, بنو امیہ اور بنو عباس کے ادوار بھی بعد میں آئے اور انہوں نے قبروں کے اوپر گنبد وغیرہ بھی تعمیر کروائے, اور اس زمانے سے لے کر آج تک ان تمام روضہ رسول پر بھی اور تمام جو مسجد نبوی ہے اور روضہ رسول میں تزئین و آرائش کا کام کیا جاتا ہے, اس کے لیے ماہرین کی خدمات بھی حاصل کی جاتی ہیں, اور باقاعدہ کتاب الاثار میں امام ابو حنیفہ کے حوالے سے کہ ان کے استاد حماد نے بتایا تھا کہ کچھ لوگوں نے باقاعدہ پیغمبر اسلام اور حضرت ابوبکر و عمر کے قبور کو دیکھا ہے, یعنی براہ راست اپنی آنکھوں سے دیکھا تھا, اور وہ فرماتے ہیں کہ قبر پر واضح ایک ابھار تھا جسے ایک چھوٹا سا گنبد کہہ سکتے ہیں, اور باقاعدہ کتابوں کے اندر باقاعدہ وہ تمام امام ابو حنیفہ سے اور ان کے استاد حماد سے وہ پوری وہ چیزیں نقل کی گئی ہیں کہ ان کی قبر کس طرح کی تھی جنہوں نے اپنی آنکھوں سے قبر رسول کو دیکھا ہے. تو بہرحال یہ آپ دیکھیں کہ خود امام اعظم ابو حنیفہ جو تھے ہمارے برادران اہل سنت کے, بڑی عوام جن کی تقلید آج کل کرتی ہے, 150 ہجری میں تو ان کی پیدائش ہوئی, ان کے استاد سے جنہوں نے وابات بیان کی استاد حماد کم سے کم 30 سال تو بڑے تھے امام ابو حنیفہ سے. اور دیکھیے اور 60 ہجری میں واقعہ کربلا ہوا ہے, 150 ہجری میں امام ابو حنیفہ کی پیدائش ہوئی, وہ 30 سال بڑے تھے تو 120 ہجری کا واقعہ ہوگا, یعنی 60 سال گزرے ہوں گے صرف واقعہ کربلا. اس وقت انہوں نے اپنی آنکھوں سے پیغمبر کی قبر پہ دیکھا کہ اس کے اوپر واضح طور پر ایک ابھار تھا جسے چھوٹا سا گنبد بھی کہا جا سکتا ہے. تو تابعین اور تبا تابعین کے ادوار بھی موجود رہے, اس وقت اس قبر پہ اتنا ابھار انہوں نے کیوں باقی رکھا؟ دیکھیے وہابی حضرات کہتے ہیں قبروں کو منہدم کر کے زمین بوس اور بالکل فلیٹ کر دینا چاہیے, تو وہ ابھار کیوں باقی رکھا گیا؟ اچھا پیغمبر اسلام اور خلفائے دوم اور خلیفہ اول جو تھے ان کی قبروں پر بھی اتنی ابری ہوئی تھی زمین, تو بعد میں کسی بھی صحابی نے یا اہل بیت میں سے کسی نے کیوں اس کو بلڈوز نہیں کروایا, کیوں اس پر بیلچے نہیں جلوائے, کیوں اس کو زمین بوس نہیں کیا, کیونکہ وہاں کی آخر چھت اور دیواریں جو ہے نہیں گرائی. اور ایک بات کو وہ اور بیس بناتے ہیں جو صحیح مسلم کی ایک روایت ہے کہ پیغمبر اسلام نے قبروں کے اوپر بیٹھنے سے اور اس کے اوپر کچھ بنانے سے منع کیا, قبروں کے اوپر بیٹھنے سے اور اس پر کچھ بنانے سے منع کیے. تو ہم کہتے ہیں قبروں کے اوپر بیٹھنا تو ظاہر منع کراہیت بھی ہے, لیکن اس میں قبروں کے اطراف میں بیٹھنے کا تذکرہ نہیں, یہ تو نہیں ہے روایت کے اندر کہ قبروں کے اطراف میں بھی نہ بیٹھو, قبر کے اوپر بیٹھنا منع. ورنہ حضرت عائشہ 50 سال تک کیوں قبر رسول کے پاس بیٹھے؟ اچھا مسلمان ہجر اسماعیل کے پاس جو بھی آپ نے دیکھا تھا تصویر میں کیوں بیٹھتے ہیں اور وہاں پر نمازیں ادا کرتے ہیں؟ اور جہاں تک رہا قبر کے اوپر بیٹھنے کا, وہ تو آج تک ہم نے کبھی کسی پاگل کو بھی قبر کے اوپر بیٹھے نہیں دیکھا, اس کی تو بات چھوڑ دی. اچھا گنبد اور قبے ہمیشہ اطراف قبر میں بنائے جاتے ہیں, قبر کے اوپر نہیں بنائے جاتے, देखिए कौन सी चीज पैगंबर ने मना की, उस जमाने में भी राइज था, आज भी यहूद नसारा के अंदर एक चीज राइज है, वो कब्रों के ऊपर इमारत बनाते हैं, ऊपर मसलन इस तरह ये कब्र है नीचे उसके ऊपर उन्होंने एक चीज बना दी, ये कब्र है उसके ऊपर उन्होंने एक स्ट्रक्चर, एक कब्र के ऊपर स्ट्रक्चर बनाया, ये कब्र है उसके ऊपर एक एक जो है एक स्ट्रक्चर बना दी, एन कब्र के ऊपर, ये कब्र है इसके ऊपर एक स्ट्रक्चर बनाया, ये कब्र है इसके ऊपर एक स्ट्रक्चर, ये जब से उनके अंदर राइज है, उस जमाने में सिलसिला था, तो पैगंबर ने कब्रों के ऊपर कोई इमारत बनाने से मना किया, अदराफ में इमारत बनाने से मना नहीं किया, जैसे कि आप इन तमाम तस्वीरों के अंदर देख रहे हैं, यानी बिल्डिंग ओवर द ग्रेव ये अलग चीज है और बिल्डिंग अराउंड द ग्रेव ये अलग चीज है, ओवर और अराउंड का फर्क, अतराफ कब्र में बिल्डिंग बनाना इसकी मुमानियत नहीं, कब्र के ऊपर बनाने की मुमानियत आई। तो ये दिमाग में चीज रहे, और देखिए ये जो रोजे हैं और ये जो इमारतें हैं ये इबादत खुदा के लिए होती है, वहां मौजूद मकानात उन इबादत करने वालों के लिए फलाह और सहूलत के लिए बनाए जाते हैं ताकि वो सुकून से इबादत कर सके, वहां पे कोई मुर्दों को पूजने के लिए नहीं आता है, कोई उनके कब्रों को किबला बनाकर उसकी तरफ रुक करके नमाजें नहीं पढ़ता है, बल्कि रोजों की शामिल शौकत बढ़ाई जाती है, खुद सऊदी अरब में मस्जिद नबी की शामिल शौकत बढ़ाने के लिए कितने इकदाम किए गए, खुद जो है रोजे रसूल की शामिल शौकत की हर वक्त पॉलिश हो रही है, हर वक्त नक्श निगार मसलन जो वहां पर बनाए जा रहे हैं, हर वक्त सफाई हो रही है, सोने का काम किया जा रहा है, उसको ज्यादा से ज्यादा जो है पुरशिको और खूबसूरत बनाने के इकदाम किए जा रहे हैं, तो ये काम तो सब आप खुद भी कर रहे हैं, यहाँ पे कब्रें तो बनी हुई ना, उसकी तजीन और आरइश, उसके ऊपर बिल्डिंग, उसके लिए माहरीन की खिदमत, ये सब आप खुद भी कर रहे हैं, तो फिर दूसरों को फकत काफिर मुशरिक क्यों करार देती है। अच्छा कोहे सफा जिस पर इबादत का बड़ा सवाब है बाकायदा, उसके ऊपर एन कोहे सफा के ऊपर एक गुंबद बना दिया गया, एक गुंबद, ये तो रसूल अल्लाह के दौर में नहीं था, रसूल अल्लाह के दौर में नहीं था, और इसकी हिफाजत के लिए कोहे सफा की चार दीवारी एक दीवार बंदी कर दी गई है उसके लिए, और ऊपर ये गुंबद, ये रसूल के जमाने में नहीं था, तो फिर ये शिर्क क्यों नहीं है ये गुंबद बनाना। अच्छा अब इसको प्रिजर्व करने के लिए इसके कोहे सफा के आगे शीशे की एक वो भी बना दी गई है, एक दीवार थी एसी भी लगा है, वरना पहले तो जो सफा मरमा के दरमियान सही की जाती थी ये बिल्कुल एक खुला इलाका था, बस एक ऊपर एक साये के लिए चीज पड़ी होती थी, उससे पहले तो वो चीज भी नहीं थी, बिल्कुल खुला इलाका था, और मस्जिदुल हराम से तो बिल्कुल बाहर का इलाका आज भी है, मस्जिदुल हराम का पार्ट नहीं है, औरतें अपने मखसूस अयाम के दिनों में भी सफा मरवा वाली जगह पर जा सकती हैं। तो बहरहाल अब तो खैर कई मंजिला सफा मरवा बना दी गई, और ये मरवा पहले जमाने में इस तरह से होती थी, ये ऊपर जो छप्पर सा एक चला आ रहा है इसके साये के अंदर लोग सही कर दिया करते, लेकिन क्या है कि लेकिन फिर भी उसके बावजूद अब तो खैर बहुत ही कई मंजिला बना दी गई है और एसी लग गए हैं और बहुत ही के दरमियान, वरना दरमियान में आने जाने वालों के लिए अलग रास्ता नहीं हुआ करता था, और एक जमाने में जब तूफान वगैरह आया था तो लोगों ने बाकायदा तैर कर भी सफा मरवा में सही की। अच्छा अब एक बात और बस में कह के फिर मैं बात को फिलहाल खत्म करता हूँ, फिर अगले वक्त के बाद फिर हम इसको दोबारा बात को शुरू करेंगे कि खुद कितनी चीजों के खिलाफ वर्जी आप खुद कर रहे हैं, कितनी अहादीस की, तो फकत फिर कब्रों ही की तरफ फकत तवज्जो क्यों है, कितनी ऐसी चीजें हैं मसलन काबे के अतराफ में बुलंदो बांग इमारतें बनाना, कितनी रिवायतों के अंदर इस बात की मुमानियत आई, आप देखिए वो बीच में काले रंग का जो नुकता नजर आ रहा है ना वो खाने काबा, हर बिल्डिंग खाने काबा से बड़ी और बुलंद, बीसियों गुना जो है बुलंद मंजिलें जो है वो, और खाने काबा गालिबन लगता है कि मक्का की शायद सबसे छोटी इमारत बन के रह गई, ये तजारती मकासद हैं, बहुत सारे चले हम कहें कि जायरीन की सहूलत के लिए आपने बहुत सारी अगर चीजें फिलफर की हुई हैं, तो ये कि आप भी तो हदीसों की मुखालफत मुस्तकिल कर रहे हैं कि जिसकी मुमानियत आई है हदीस में, लेकिन फिर वो किस दलील से आप कर रहे हैं, तो ये तमाम चीजें देखिए इस तरह की हैं, बहुत सारी चीजें ऐसी, मैं बस ये बात कहकर फिलहाल अपने गुफ्तगू को रोकूंगा कि इंटरनेट के ऊपर देखिए हर चीज का आप एतबार ना करें, قبر رسول کہہ کہہ کے بہت ساری چیزیں جو ہیں اس طرح کی کر دی گئی ہیں, اور لوگ سمجھتے ہیں کہ شاید یہ قبر رسول ہے, اور یہ بہت انٹرنیٹ پہ جعلی چیزیں پھیلائی گئی ہیں. سینکڑوں سال سے کسی شخص نے بھی قبر رسول کو نہیں دیکھا, وہاں پر مقیم افراد کی بھی بات کر رہا ہوں. یہ جلال الدین رومی کی قبر ہے اونیا میں ترکی میں, اور انٹرنیٹ پہ ہر جگہ تقریباً یہ اس طور پر مشہور کی گئی کہ پیغمبر اسلام کی قبر. نہیں, ایسا نہیں, جلال الدین رومی کی قبر ہے اونیا ترکی میں. اس کے علاوہ ایک تصویر یہ بھی ہے کہ خیالی تصویر چلیں تو خیالی بھی ہے, لیکن ایک تصویر اور ہے جسے کہا جاتا ہے کہ یہ بہت نادر و نایاب تصویر ہے, یہ قبر رسول کی تصویر ہے, یہ بالکل جعلی تصویر, بالکل جعلی. تو یہ اس قسم کی باتیں کر کے لوگ جو ہے گمراہ کرتے ہیں, تو اس کی طرف آپ ہوشیار ہیں کہ کسی نے بھی قبر رسول کو دیکھا نہیں. اور صرف یہاں کی حد تک بات نہیں ہے, بلکہ میں وہ مثال ایک مثالیں اور دے دیتا ہوں, اس کے بعد بس بات ختم کریں گے. فی الحال امام اعظم ابو حنیفہ کی قبر ہے, باقاعدہ زرعی بنی ہوئی ہے بغداد میں. یہ امام شافعی کی قبر ہے قاہرہ میں, قاہرہ مصر میں, یہ ان کی قبر. اس کے اوپر پوری عمارت بھی بنی ہوئی ہے, گنبد بھی بنے ہوئے ہیں, قبے بھی بنے ہوئے ہیں, پختہ اونچی قبر بھی. امام احمد ابن حنبل کی قبر ہے شام میں, اس کے اوپر بھی دیکھیں عمارت قبا سب تمام چیزیں بنی ہوئی ہیں. یہ امام بخاری کی قبر ہے سمرقند میں ازبکستان, اور یہ ان کی اور صرف یہاں کی حد تک بات نہیں ہے, بلکہ میں وہ مثال ایک مثالیں اور دے دیتا ہوں, اس کے بعد بس بات ختم کریں گے. فی امام اعظم ابو حنیفہ کی قبر ہے, باقاعدہ زرعی بنی ہوئی ہے بغداد میں. یہ امام شافعی کی قبر ہے قاہرہ میں, قاہرہ مصر میں, یہ ان کی قبر. اس کے اوپر پوری عمارت بھی بنی ہوئی ہے, گنبد بھی بنے ہوئے ہیں, قبے بھی بنے ہوئے ہیں, پختہ اونچی قبر بھی. امام احمد ابن حنبل کی قبر ہے شام, اس کے اوپر بھی دیکھیں عمارت قبا سب تمام چیزیں بنی ہوئی ہیں. یہ امام بخاری کی قبر ہے سمرقند میں ازبکستان, اور یہ ان کی براہ راست اوپر تو دیکھیں قبا اور وہ بلڈنگ بنی ہوئی تھی اتنی بڑی, اور یہ ان کی قبر ہے کتنی اونچی اور بڑی. ابن تیمیہ کی قبر ہے, جو کہ اس وقت وہابیت کی سارے جو عقائد ہیں وہابیوں کے وہ ابن تیمیہ سے لیے ہوئے انہوں نے. یہ جنید بغدادی کی قبر ہے, اس کے اوپر یہ عمارت قبا اتنی بڑی ذریعہ سب کچھ بنا ہوا ہے, ان کو کیوں نہیں آپ ڈھالتے اور ختم کرتے ہیں؟ آپ کی تو تمام ریاستیں اس کے اندر آپ لوگوں کی وہ ہے اثر رسوخ ہے, ان تمام جگہوں کی بھی ختم کروائیے اور ڈھائیے, اور وہی جنت البقیع والا اثر خدا نہ خواستہ ان تمام قبور کا بھی جو آپ کو کرنا چاہیے. اسی طریقے سے عبد القادر جیلانی وغیرہ کی بھی قبور ہیں, تو تمام چیزیں ایسے. اسی طرح سے مثلا خالی جنت البقیع کے اندر ایک بات تھی, جنت المالا کا جو قبرستان ہے مکے میں, اس کے اوپر بھی پورے قبے اور گنبد جو ہے وہ بنے ہوئے, قبے اور گنبد. اور اس وقت تو یہ ڈسٹرکشن سے پہلے حضرت خدیجہ طاہرہ کی جو قبر مبارک تھی اس کے اوپر قبا اور گنبد جو ہے وہ بنا ہوا تھا. جنت المالا کے قبرستان اوپر سے نہ صرف کہ وہ گنبد بھی وہاں سے توڑے گئے, بلکہ اس کے بعد پھر اس طرح کی قبر ہو گئی. اور سر اس پہ بھی کچھ مومنین وہاں پر جاتے تھے, اور انہوں نے ہاتھ سے نشان کو باقی رکھنے کے لیے وہاں پر نام وغیرہ بھی لکھ دیا تھا انہوں نے, لیکن اب تو وہاں جانا بھی تقریباً بالکل بند ہو گیا. یہ حضرت خدیجہ طاہرہ کی قبر اس طرح سے کتنے برے حال میں جو ہے وہاں پر رکھی گئی, پھر اس کے بعد تھوڑی سی بہت صفائی کروا کے بھی اب اور نشان کو کم سے کم کرتے چلے جائے. پہلے تو وہ اپنے وہ دیکھا, اس کے بعد پھر حضرت عبد المطلب اور حضرت ابو طالب علیہ الصلوۃ والسلام. ان کی قبور کے اوپر بھی اسی طرح سے گنبد اور قبے بنے ہوئے تھے وہاں کے ڈیمولیشن سے پہلے, جب انہدام سے پہلے, لیکن اس کے بعد پھر جب وہ اوپر سے ہٹ گیا تو اب یہ ان کی قبریں. اور اس کے بعد اور فلیٹ کرتے جا رہے ہیں آہستہ آہستہ, بہت ساری چیزوں کو دیکھ رہے ہیں, ان کے سائز بھی کم ہوتے جا رہے ہیں, یعنی بہت آہستہ روی کے ساتھ وہاں پر یہ والا کام. ہر دفعہ جب حج پہ لوگ جاتے ہیں تو ایک پتہ چلتا ہے کہ مزید اتنی زیارتیں اور ختم ہو گئی. और अब ये बकरी कब्रिस्तान है, जो ग्रीन रंग की जो जालियां या जो खिड़कियां जो आपको नजर आ रही हैं, इनके पीछे कबूर हैं। साल में कोई एक दफा शायद यहाँ का कोई गेट खुलता है, वो मुश्किल ईद वगैरह के मौके पर, और वहां पे भी इसके अंदर भी बहुत सारे ऐसी जगह है जहाँ पर आपसे मजीद रुकावटें कि अब उनकी आंखों से उनकी कबूरें जो है वो मुतहर जो है वो भी नहीं देखी जा सकती, यानी आप वो बिल्कुल उनकी नजरों से लोगों की छुपा दी गई। वरना ज्यारत कबूर के लिए जब लोग वहां पर आए हैं और वहां पर जा रहे हैं तो कम से कम कोई आंखों से तो कोई चीज नजर आनी चाहिए, जन्नतुल माला में वो भी बहुत पॉसिबल नहीं रहा। इसी तरह से हजरत हमजा का बाकायदा रोजा और मकबरा वहां पर बना हुआ था मदीने में, लेकिन जो है उसको भी ढा दिया गया और अब बिल्कुल एक फ्लैट कब्र है, और अब हजरत हमजा के इसके अलावा कोई और वैसा निशान और यहाँ पे वो मुस्तकलन, बल्कि लोग जो यहाँ पर खड़े होते हैं लोगों को यही बात बता रहे होते हैं, बजाय कि हजरत हमजा का जिक्र करने के उनके कातिल का जिक्र हो रहा होता है, वहशी का, वहशी जिसने हजरत हमजा को कत्ल किया था और उनका जिस्म के जो टुकड़े किए थे और जितनी उनकी लाशें की बेहरमती की थी, और बाद में जान के खौफ से भी उसने इस्लाम कबूल कर लिया था। लेकिन वो जो यहाँ पे अफराद खड़े होते हैं लोगों को ये कहानी सुना रहे होते हैं कि हमजा इस तरह से शहीद हुए, बाद में वहशी ने इस्लाम कबूल किया और वहशी के इस्लाम कबूल करने की मदा में फिर पुरानी आयतें नाजिल हुई, तो बजाय कि हजरत हमजा का जिक्र करने के उनके कातिल का तस्करा यहाँ पर हो रहा होता है। और अब बहुत सारी निगाहें पैगंबर इस्लाम जिस जगह पर पैदा हुए थे, ये सामने लाइब्रेरी एक आपकी है, ये जो ग्राउंड फ्लोर पे आपको जो वो नजर आ रही है, ये पैगंबर इस्लाम जिस जगह पर पैदा हुए ये पैगंबर इस्लाम की विलादत का है। और बहुत ज्यादा लोग धड़कते हुए दिल और एक खतरा और एक वो महसूस हो रहे जिस एतबार से इस इमारत को इसी तरह से बोसीदा हाल में रखा गया है, और अक्सर अफराद को तो हमने खुद वहां पर देखा है बाकायदा के अतराफ में पेशाब वगैरह करते हुए, यानी कोई रोका वगैरह नहीं जाता है, और जो हाल इसका वहां पर रवायत के साथ रखा हुआ है कि कहीं ऐसा ना हो खुदा ना खास्ता कि इसको भी डिमोलिश कर दिया जाए। बहरहाल उसको लाइब्रेरी बना दिया गया और लाइब्रेरी कभी खुलती भी अब हम नहीं देखते और वो मुस्तकिलन बंद रहती है, उसके करीब जाएंगे तो उसको हाथ वाथ लगाने को भी अक्सर अगर वो देख लें तो उसको भी जो है वो मना करते हैं, और खुद उनकी अपने कबूर देखने लें, खुद आप यूएई वगैरह के अंदर देखें कि जैद बिन सुल्तान अल नाहियान जो उनकी बड़ी बड़ी खबरें और सब कुछ बनी हुई हैं, लोग उनके पास आते हैं। तो बहरहाल ये तमाम चीजें ऐसी हैं कि ये अब आपके तमाम सामने हमने ये तमाम तस्वीरें आ गई, आपको पता चल गया इन सब पे गुंबद थे, कुब्बे थे, और उसके बाद इनको उठाए गए मुसलमानों के बाद बताने की जरूरत है कि हमेशा से ये चीजें मौजूद थी, ये नहीं कि ये पहले से इसी तरह से चली आ रही, इस सिलसिले में जिम्मेदारी का तस्करा हम आगे चलकर करेंगे। अभी थोड़ी देर के लिए 5-7 मिनट का हम वक्फा देते हैं। सल्लल्लाहु अला मुहम्मदिन व आलिहि वसल्लम। शायर जो है ना, ये शायरा की जवाब जिसके मायने अलामत और निशानी की होती है, यही वजह है कि सफा और मरवा को सूरह बकरा की आयत नंबर 158 में शायर खुदा कहा गया, इन्ना सफा व मरवा मिन शायर अल्लाह। और इसके अलावा सूरह हज में वो ऊंट जो कुर्बानी के लिए मिना जाते हैं उनको भी शायर खुदा कहा गया, वल बुदना जालना लकुम मिन शायर अल्लाह। जो कुर्बानी के लिए जो जानवर ये जो ऊंट वगैरह ले जाए जाते हैं उसको भी शायर खुदा कहा गया। इसलिए की चीजें दीन हनीफ और आईन इब्राहिम की अलामत और निशानियां। इसी तरह से मुज़दलिफा को मशारुल हराम इसी वजह से कहा जाता है कि ये दीन खुदा की निशानियों में से एक है। मुज़दलिफा का मैदान वहां वकूफ करके खुदा के इताअत गुजार होने की अलामत शुमार किया गया, और तमाम मनासिक हज को भी शायरुल्लाह कहा गया। तो क्या अंबिया आइम्मा या औलिया उनकी जो ज़वात मुकद्दसा हैं उनकी कबूर को देखकर किसी को दीन खुदा की अजमत का एहसास नहीं होता, और क्या उनकी इताअत का कोई जज्बा उनकी कबूर को देखकर पैदा नहीं होता? क्या ये सब शायर नहीं है? क्या सिर्फ और सिर्फ पहाड़ और ऊंट शायर खुदा हैं? यानी माजल्ला जमादात जैसे पहाड़, हैवानात जैसे ऊंट, ये तो शायर खुदा हूं, लेकिन जिनके सदके में कायनात बनी हो, जिनसे लोगों ने दीन लिया हो, उनके अजसाम और कबूर की जो निशानियां हैं वो शायर खुदा ना हो? اس نظریے کا تو اسلام سے کوئی تعلق نہیں. اچھا حضرت آدم سے لے کر آج تک سب لوگ خواہ مسلم ہو یا غیر مسلم, اگر اس میں فطرت سلیم پائی جاتی ہے اس کا اسلام سے بھی تعلق نہیں. تمام افراد سب کی فطرت کے اندر یہ چیز ہے کہ اپنے بزرگوں کی قبروں پر جا کر پھول چڑھاتے ہیں, وہاں پر پودے لگاتے ہیں, کیاریاں بناتے ہیں, اس کی سجاوٹ کا اہتمام کرتے ہیں, اس کی صفائی کا اہتمام کرتے ہیں, اس کا احترام کرتے ہیں. اسلام کا بھی دخل فطرت کے اندر ہے اپنے بزرگوں کی قبروں کا احترام. اچھا کچھ علماء نے کہا کہ قبروں کے اوپر عمارتیں بنانے کا تذکرہ خود قرآن کے اندر آیا, خود قرآن میں آیا. قرآن میں جو اصحاب کہف اگر آپ جا کر پڑھیں اس سورہ کہف کے اندر, فَقَالُوا ابْنُوا عَلَيْهِمْ بُنْيَانًا, ان کے قبور پر عمارت تعمیر ہو. جو لوگ موجود تھے اصحاب کہف جب دوبارہ قبروں کے اندر چلے گئے تو لوگوں نے کہا کہ ہم ان کی قبور کے اوپر عمارت تعمیر کریں گے. پھر کہا وَقَالَ الَّذِينَ غَلَبُوا عَلَىٰ أَمْرِهِمْ لِنَتَّخِذَنَّ عَلَيْهِمْ مَسْجِدًا, اور وہ لوگ جنہوں نے اپنے کام میں غلبہ حاصل کر لیا وہ کہنے لگے کہ ہم ان کی قبور پر مسجد تعمیر کریں گے, ان کی قبور پر مسجد تعمیر کریں گے. علماء فرماتے ہیں قرآن نے جو وہاں موجود لوگ تھے ان کے نظریات کو بیان کیا مگر ان پر کوئی تنقید نہیں, جس کے معنی یہ ہیں کہ یہ نظریہ صحیح, ان قبروں کے اوپر تعمیرات جائز, وہاں پر مسجد بھی بنائی جا سکتی. یعنی اگر یہ قابل اعتراض یا حرام ہوتا تو قرآن فقط ذکر کر کے نہ رہ جاتا, قرآن کتاب ہدایت. لہذا قرآن نے ان نظریات کو بیان کر کے واضح کر دیا کہ اولیاء و صالحین کی قبور کی تعظیم کرنی ضروری ہے, ان کی قبروں کی حفاظت ضروری ہے, اور ان پر عمارتیں اور مقبروں کی تعمیر وہ بھی بالکل جائز اور صحیح. ورنہ خود قرآن یہ کہہ دیتا اس نظریے کو اظہار کر کے کہ ہم یہاں پر مسجد بنائیں گے تو قرآن کو فوراً اگلی آیت میں اس بات کو منع کرنا چاہیے تھا کہ یہ نظریہ صحیح ہے, یہاں پر مسجد نہیں بنائی جا سکتی. فقط ان کی اس بات کو ظاہر کر کے قرآن کا اس سلسلے میں خاموش ہو جانا اس بات کی نشاندہی کر رہا ہے کہ اسلام میں کی جائے. اور کتب تاریخ کے اندر ملتے کہ خود صحن کعبہ اس میں 70 یا اس سے زیادہ تعداد کے انبیاء کے قبور کا بھی تذکرہ ہے. اختلاف روایت ہے کتنی تعداد ہے. خود یہ جو مسجد الحرام کا صحن ہے خانہ کعبہ کے سامنے, اس کی زمین کے نیچے 70 انبیاء کے قبور, سب وہیں پر ہی نمازیں پڑھتے ہیں. عین اگر دیکھا جائے ان کے نیچے کسی جگہ پر ہیں, ہوں گی نا قبریں, اور اس کے اوپر تمام مسلمان وہیں پر ہی نماز پڑھتے ہیں. اور اسی طرح سے ہجرے اسماعیل میں آپ نے دیکھا قبر کے بالکل ساتھ ہی نمازیں ادا کی جاتی ہیں. پیغمبر نے آج تک کبھی نہیں روکا, پیغمبر کے اصحاب نے آج تک کبھی کسی کو نہیں روکا کہ یہاں پر قبور ہیں یہاں نماز نہ پڑھو, اس سے ہٹ کر نماز پڑھو, دور جگہ جا کے نماز پڑھو, ایسا کہیں پہ بھی نہیں. اور باقاعدہ حضرت ابن عمر سے ایک روایت ہے, کسی مسجد الخیف قبر و سبعین نبی, مسجد خیف جو ہے منا میں مسجد خیف, یہاں پر 70 انبیاء کے قبور, 70 انبیاء باقاعدہ متفق ہے. ہماری کتابوں میں بھی ہے, اہل سنت کی کتابوں میں آج تک کبھی کسی نے اس کے ذوق کے متعلق کوئی بات نہیں کی. تمام علماء نے مناسک حج میں یہ والی روایت بھی نقل کی, جو تفصیلی مناسک ہیں جس کے اندر روایتیں وغیرہ بھی اکثر علماء نقل کرتے ہیں. تو خود مسجد خیف یہاں پر 70 انبیاء کے قبور, اور یہاں پر 100 رکعت نماز پڑھنا جہاں پر یہ 70 انبیاء کی قبریں ہیں, 70 سال کی عبادت کا ثواب اسے دیا جاتا ہے جو مسجد خیف میں 100 رکعت نماز پڑھنا. وہ اتنا رش ہوتا ہے کہ وہاں پر کھڑے ہونے کی جگہ نہیں ہوتی مینا میں. اور کہا جاتا ہے کہ فقط یہاں پر ایک تسبیح الحمدللہ کی پڑھنا خراج عراقین, یعنی کوفہ اور بصرے سے جتنا خراج اس زمانے میں آتا تھا, وہ اگر سارا بھی راہ خدا میں صدقہ کر دیا ہے تو ایک تسبیح الحمدللہ کے برابر ثواب نہیں اس سے کہیں زیادہ ہے. تو آپ کو سوچیں کہ مسجد خیر اور سبحان اللہ اور لا الہ الا اللہ پڑھنے کے ثواب الگ, تو 70 انبیاء کے قبریں خود مسجد خیر میں ہیں اور وہاں پر اتنی نمازوں کا حکم. تو اچھا اسی طرح سے حدیثوں کے اندر برادران اہل سنت کے یہاں بھی اور ہمارے یہاں بھی کہ حضرت عیسیٰ کو انتقال کے بعد پیغمبر اسلام کی جو ذریعہ ہے, جو درمیانی والی ذریعہ ہے, لیفٹ درمیان میں جو لیفٹ والا جو کارنر, یہاں پر پیغمبر اسلام کی قبر ہے, दाएं तरफ दो कोलाफा की, और उसके बाद ये लेफ्ट दो जो आपको कब्रों की जगह है यहाँ पर, ये जो जरी है, एक में हजरत ईसा जब इमाम ज़माना अलैहिस्सलाम तशरीफ लाएंगे, रसूल खुदा के पहलू में उनको दफन किया जाएगा, और एक उलमा हमारे बयान फरमाते हैं कि इमाम ज़माना अलैहिस्सलाम भी अपने इंतकाल या शहादत के बाद यहीं पर दफन होंगे पैगम्बर इस्लाम के पहलू में। तो बिल्कुल बराबर में, यानी मस्जिद नबवी के बिल्कुल बराबर में वहीं पर ये कब्रें बिल्कुल दीवार से दीवार मिली हुई, तो मस्जिद के साथ भी कब्र हो सकती है, जैसे कि खुद हम रौज़े रसूल में मस्जिद नबवी में देख रहे हैं, और रोज़े को मस्जिद से मुत्तसिल भी किया जा सकता है, जैसे कि रसूल का रोज़ा मस्जिद नबवी से बिल्कुल मुत्तसिल है, नमाजों की जगह ठीक है अलग है, रूबा क़िबला होकर वहाँ नमाजें पढ़ते हैं, कोई रसूल खुदा की कब्र को क़िबला बना के तो नमाज नहीं पढ़ता। तो इसमें कोई तज़ाद और कोई मुखालफत नहीं है कि जहाँ पर कब्र होगी उसके बराबर में मस्जिद नहीं हो सकती, ऐसा कुछ नहीं किया, वहाँ पर नमाज नहीं पढ़ी जा सकती, वरना उससे पहले जिक्र आ गया कि हज़रत आयशा की नमाजें फिर किस तरह से हुई होंगी, तो इनमें कोई तज़ाद और मुखालफत नहीं। और सुन्नी शिया तमाम रिवायात में ये बात आई है, और खुद मल्ला यहज़रुल फ़क़ीह में भी है, वसाइल शिया में भी है, कि रसूलल्लाह ने यहूद व नसारा पर लानत की थी जिन्होंने अपने अम्बिया के कबूर को मस्जिद बना लिया। देखिए ये चीज अक्सर लोग ये पेश करते हैं कि तुमने अपने अंबिया के कबूर को मस्जिद बना लिया, तो उन उस जमाने में यहूद और नसारा ने अंबिया के कबूर को क़िबला बनाकर इबादत शुरू कर दी। देखिए कोई भी कब्र कितनी ही मुकद्दस क्यों ना हो उसको क़िबला नहीं बनाया जा सकता, मगर किसी चीज के सामने सजदा, जबकि हम सजदा खुदा को कर रहे हैं ये हराम नहीं, लेकिन जब सजदा आप करते हैं कोई ना कोई चीज तो सामने होती है। इस कमरे में मसलन अगर आप पढ़ रही हैं नमाज और सामने एलसीडी है आपके लगा हुआ, तो आप एलसीडी को थोड़ी सजदा कर रही हैं, और या मसलन आप कोई खाने काबा वहां जाके नमाज पढ़ रहा है मस्जिदुल हराम में, तो हम हमारे सामने क़िबला काबे के तौर पर होता है, लेकिन हम काबे को सजदा नहीं कर रहे होते, सजदा परवरदिगार आलम को कर रहे होते हैं, काबा जो है उसकी तरफ रुख करना होता। तो देखिए उस जमाने में नया नया इस्लाम आया था, उलमा ने कहा अव्वल तो इन तमाम रिवायात के अंदर भी ज़ोफ़ है, कि जो बहुत सी रिवायात के अंदर अगर मुमानियत आई थी इसमें हम आगे चलकर बात करेंगे, लेकिन पैगंबर अगर कुछ वक्त के लिए हम इसको सही मान भी लें तो उलमा फरमाते पैगंबर इस्लाम को इस बात की तशवीश थी कि ये कौम जो थी बुत परस्ती की आदि आदि रही, अभी नया नया इस्लाम इसने कबूल किया, कहीं ऐसा ना हो कि पुराने बुतपरस्ती के तौर तरीकों पर वापस चले गए। तो बहुत से अहकाम पैगंबर ने उस जमाने के लोगों को मस्जिद को समझते हुए वक्ती तौर पर दिए, लेकिन जब वो बुतपरस्ती का खतरा टल गया और बाकी नहीं रहा तो फिर उसके बाद वो मुमानियत भी खत्म हो गई। अक्सर उलमा अहले सुन्नत भी इस बात के पाए। अच्छा देखिए पहले जमाने में कबीलों में कुछ मुसाबिकत भी पाई जाती थी, आपस में बड़ा कंपटीशन होता था, आधार को मुस्तकासुर हत्ता जोरतबल मकाबिल, वो अपने मुर्दों पर भी फख्र वबाहत का इजहार करते थे, अरबों में एक रिवाज था। देखिए बहुत से लोग अपनी दौलत के एतबार से अपने मुर्दों को आम लोगों के लिए, यानी बिल्कुल आम से अपराध है, लेकिन क्योंकि अपने फख्र वबाहत का इजहार करना मकसद है। आज भी कितने ममालिक के अंदर अमीर कबीर अफराद अपने मुर्दों के लिए इतने बड़े बड़े और आलिशान महल नुमा जो है वो मकबरे बना देते हैं आम अफराद के लिए, अपनी दौलत के इजहार के लिए, उसके शान और शौकत के इजहार के लिए, अपने बड़े ओहदों के इजहार के लिए बड़ी बड़ी इमारतें वो बन जाती। बहुत से लोग तो ये करते हैं कि मुर्दा रहे उसके साथ उसकी कब्र में अपनी शान और शौकत के इजहार के लिए कंप्यूटर भी रखा जा रहा है और ड्रेसिंग टेबल भी रखी जा रही है और सोफे भी रखे जा रहे हैं, होना ये नहीं है। उस जमाने में भी बाद अवकात ये अरबों के अंदर जो है अपने मुर्दों पर फखरों वहाँ की मुसाबिकत पाई जाती थी, यानी कंपटीशन होता था। तो अगर ये सब कुछ होने लगेगा और इस पर बड़ी बड़ी इमारतें बनने लगेंगी तो आम आदमियों में तबकाती निज़ाम होने लगेगा। पैगंबर इस्लाम इस बात को, इस्लाम ने भी इस बात को पसंद नहीं किया कि इस तरह के तबकात मुर्दों के सिलसिले में पैदा हो जाए। सिर्फ बुजुर्गान जो अम्बिया हैं औलिया हैं आइम्मा हैं बड़े बड़े उलमा हैं जिनकी तस्वीर आपने इससे पहले देखी उनके कबूर पर तो गुंबद कुब्बे वगैरह बनाए जा सकते हैं, लेकिन आम आदमियों के लिए पैगंबर ने इसको रोका उस जमाने में इस रुझान को, वरना एक ट्रेंड जन्म ले लेता कि आम आदमियों में शान और शौकत और अमारत का इजहार कबूर के जरिए भी किया जाने लगता। देखिए आज भी बहुत सारी चीजें ऐसी हैं एक साहब का एक जमाने में पास फोन आया कि मेरी वालदा का इंतकाल हो गया और हॉस्पिटल का भी बहुत कर्जा है, मुझ पर बहुत डिजर्विंग हूँ, लेकिन मुझे फौरी तौर पर स्वयं की मजलिस क्योंकि मैंने फला मशहूर जाकिर दीन से पढ़वानी है वरना खानदान मेरी नाक कट जाएगी, और उसने 50,000 रुपये मुझसे डिमांड की, तो मुझे 50,000 रुपये कहीं से कर्जा दिला दी जबकि हॉस्पिटल का कर्जा भी मौजूद। खबरों वास का इजहार मुर्दों के जरिए, तो अरबों में भी देखिए मुर्दों पर फखर का इजहार किया जाए, अगर ये रुझान फरोग पा जाता तो हो सकता है कि उस जमाने में लोग उन इजाजतों से नाजायज फायदा उठाने लगे। देखिए बहुत सारी चीजें ऐसी कि मसलन बहुत सी मरासी में आजादारी को भी अगर शुतर बेमार की तरह आजाद छोड़कर आम लोगों के हाथ में दे दिया जाए, उलमाए दीन जो कि समझ सकते हैं कौन सी रस्म किस तरफ ले जा सकती है, जैसे कि आपने देखा कि लोगों ने इसके खिलाफ एक बकरों का खून पीने वाला जो एक सिलसिला शुरू हो गया, लेकिन क्या है कि यानी कौम ने बहरहाल एक स्ट्रांग रिएक्शन शो किया और एक आध दफा वाफे के बाद फिर वो काम नहीं हुआ, तो किसी भी इनहराफ को बहुत शुरू में रोकना होता है। तो पैगंबर इस्लाम ने मुस्तकबिल के खतरे के पेश नजर कि आम अफराद कहीं बुतपरस्ती की तरफ ना चले जाएं, उनमें ये ट्रेंड और रुझान जन्म ना लेने लगे कि इन इजाजतों का फायदा उठाकर और वो खबरों को इस तरह से बनाने लगे, आम अफराद अपनी शान और शौकत का इजहार करने लगे, तबकाती निजाम अमीर और गरीब का माशरे में मुर्दों के जरिए भी कायम हो जाए, तो पैगंबर ने इसको फौरी तौर पर खतरे को भांपते हुए और इस काम को शुरू में रोका, लेकिन जो जब उम्मत से ये बुतपरस्ती का और इस तरह के फकरों बाद के इजहार का ये खतरा टल गया तो उसके बाद इसकी अमूमी तौर पर इजाजत होगी, और बाद में किसी भी सहाबी ने और किसी भी अहले बैत में से भी किसी ने या बाद में आने वाले ताबईन और तबा ताबईन में से भी किसी ने भी इस पर कोई एतराज नहीं किया और ये काम बिल्कुल जायज हो गया। तो देखिए बुजुर्गान की जो खबरें हैं कि शायर खुदा, शायर का एहतराम असल में खुदा का एहतराम, जिस तरह एक मुल्क के सफीर का एहतराम उस मुल्क का एहतराम शुमार किया जाता है, किसी के मुल्क के परचम का एहतराम उस मुल्क का एहतराम शुमार किया जाता है, बादशाह का कासिद जो कोई खत लेकर आता है उसका एहतराम बादशाह का एहतराम समझा जाता है। यही वजह है कि पहले जमाने जब एलची कोई खत लेकर आते थे और एलची को कत्ल करवाया जाता था तो ऐलान जंग इस बात को समझा जाता था, क्योंकि इसका मतलब है कि बादशाह का उन्होंने एहतराम नहीं किया, एलची का कत्ल करना ऐलान जंग समझा जाता था। ऐसा रे रोम ने जब खत फाड़ा था पैगंबर इस्लाम का, पैगंबर ने मुख्तलिफ खतूत रवाना किए थे, कैसर रोम के पास गया तो उसने तौहीन आमेज अंदाज में खत को फाड़ दिया, जिसका तस्करा एक अगली हमारी जो गुफ्तगू होगी उसमें भी आएगा। तो तौहीन रसूल थी, खुल्लम खुल्ला तौहीन रसूल थी, उसमें सिर्फ कागज का टुकड़ा नहीं फाड़ा था बल्कि पैगंबर की तौहीन की थी, तो पैगंबर ने उसके लिए बद्दुआ भी की तो खुदा उसकी हुकूमत को टुकड़े टुकड़े कर दे। तो बहरहाल आपने ये देखा कि ये चीजें कि अगर होता है कि भाई सिर्फ कागज का टुकड़े तो फाड़ा है कौन सी ऐसी कोई परेशानी वाली बात नहीं, ऐसा नहीं था मतलब। तो आज तक देखिए किसी सहाबी ने भी, किसी ताबई ने भी, किसी तबा ताबई ने भी, मुतकद्दमीन मुताखिरीन मुताखिरुल मुताखिरीन उलमा किसी ने भी, हत्ता के पांचों मसालिक में से भी से चार मसलक अहले सुन्नत की और हमारा मसलक जो है, किसी ने भी इनको ढाने का और मुनजिम करने का आज तक कभी फतवा नहीं दिया, ना बेगुरमती की ना तोहीन की, ना बोसा देना कब्रों को शिर्क करार दिया, ना उनको हाथ लगाना शिर्क करार दिया, ना चूमना शिर्क करार दिया। सिर्फ एक टोला 1,000 साल बाद नमोदार होता है और एक नया दीन ईजाद करता है, और ये फकत हम ये बात नहीं कह रहे, खुद उलमाए अहले सुन्नत ये बात जो है वो कह रहे हैं, और आप थोड़ा सा इसके मुताल्लिक कुछ सुन लीजिए कि और गौर से सुनिएगा इस सिलसिले में जो नजरिया।
जब कब्र पक्की करने के बारे में माने तो मकबरे बनाने के बारे में क्या वजाहत है, क्या बुजुर्गों के मजारत उस भी मनाए जाते हैं क्या ये दुरुस्त है? हाँ, जो कब्र पक्की करने की ममानियत है इस पर दो व्यूज हैं। बात सब ये कहते हैं कि ऊपर जो बना हुआ होता है ये कब्र है, बाद उलमा ने कहा इस पर इख्तिलाफ है, बाद कहते हैं कि कब्र इसको नहीं इसको तावीज कहते हैं, यानी कब्र का निशान कहते हैं इसको। कब्र अरबी जुबान में हकीकत में वो जगह है जमीन खोदने के बाद जहां मैयत को रखा जाता है, खानी के गड़ा खोद कर दाएं तरफ जरा आगे निकाल कर जैसे बंद करते हैं ईंटों से, तो ईंटों से बंद करने के नीचे जमीन का जो हिस्सा है उलमा अरब के कहते हैं कि कब्र वो है। ऊपर तो अलामत है निशान पहचान के लिए कि ये कब्र है, तो जिसमें मैयत रखा जाता है वो कब्र है, वो हर कोई कच्चा रखता है और वो उसका है कि वो कच्ची रहनी चाहिए, बाकी ऊपर का जो निशान है तावीज का ये उसकी पुख्तगी के लिए निशान के लिए अलामत के लिए कि बाज़ गर्द मिट जाती है, یہ کرنے میں بعضوں نے کہا مباح ہے، بعض اس کو ترجیح دیتے ہیں، بعض ترجیح نہیں دیتے، بعض مباح کہتے ہیں، تاہم اس میں گناہ نہیں ہے. جو گناہ کا عمل ہے وہ یہ کہ نیچے زمین کے جو کھودی جاتی ہے وہ پکی نہ ہو، اندر اس کو سیمنٹ نہ کیا جائے، وہ کچا رہو، کیونکہ مردہ جسم جہاں رکھا جا رہا ہے زمین میں اس کو پختہ کرنے کی کوشش نہ کریں. بس یہ بات، باقی جو چیزیں وہ پھر اس کے لیے پرمیسیبل مباح ہو جاتی. ہاں جی، حضور اسلام کا اپنا مزار ایک دس 1400 سال سے امت نے پہلی صدیوں میں ڈیل کیا ہے نا، مزار پاک اونچی قبر مبارک بھی حضور کی، سیدھا آپ فوٹو دیکھتے ہیں کہ سیدھا صدیق اکبر، سیدھا فاروق اعظم پر خلاف بھی ہے، وہ تو پاکستانی نہیں نہ کرتے، وہ تو سارے انگی عرب لوگ ہی رہے ہیں نا جو تبدیل کرنے والے تھے عالم عرب میں. اور یہ صرف پاک ایریا کا معاملہ نہیں، آپ عراق جائیں تمام مزارات اسی طرح، پہلے عراق کا عقیدہ بھی ہے، شام جائیں تمام مزارات شام میں اسی طرح، میں تو جاتا ہوں میں تو دیکھتا رہتا ہوں، پہلے شام سیریا کا عقیدہ بھی ہے، ایران میں جائیں ان کا عقیدہ بھی ہے، مصر میں جائیں، میں مصر سے ہو کے آیا ہوں، امام شافعی کا، سید نفیسہ کا، بڑے بڑے اکابر اور یا اللہ کے سب کے مزارات اسی طرح جیسے پاکستان انڈیا کا رواج ہے، ان کا عقیدہ بھی یہ ہے. میرا مقصد بات کا یہ کہ ترکی جائیں، مولانا روم اور حضرت ابو یوب انصاری رضی اللہ عنہ فوٹو دیکھے ہیں نا مزارات کے، ان کے بھی مزارات گنبد کے ساتھ اسی طرح. تو جو لوگ یہ کہیں ان سے کہیں کہ یہ آبی کا عقیدہ ہے، باقی سارا عالم عرب ایک سعودی عرب کو چھوڑ کر، اور سعودی عرب کا بھی یہ تازہ 70 سال کا عقیدہ ہے کہ مسمار کی ہیں قبریں، 70-75 سال پہلے تک وہاں بھی مزارات اور گنبد ہوتے تھے، پورے 1400 سال سے پرانی فوٹوز ہیں. حضرت فاطمہ زہرا کا مزار اور گنبد تھا، عثمان غنی رضی اللہ تعالیٰ عنہ کا مزار گنبد تھا، حلیمہ سعدیہ کا تھا، اہل بیت اطہار کا تھا، تو یہ گرائے ہیں، حضرت آمنہ کا تھا، پرانے فوٹو موجود ہیں کتابوں میں. تو یہ بھی جب 25-24 میں یہ اقتدار پر آئے، پھر 40s میں تو بلڈوز کیے ہیں اب، تو وہ عقیدہ جو 70 سال میں اب آیا ہے وہ درست ہے، یہ سعودی عرب میں جو 1400 سال اس سے پہلے رہا ہے وہ درست ہے. بڑی سمپل بات. بعض لوگ کہتے ہیں دیکھو جی اسلام عرب سے شروع ہوا، سعودی عرب اس مکہ مدینہ سے، ان کی بات ماننی چاہیے. تو اسلام 70